जो इंसान अपने पेट में डालता है उसकी नहुसत की वजह से 40 दिन तक उसकी इबादत कबूल नहीं होती। और दुआ मुखल इबादा, दुआ तो मोहम्मद रसूलुल्लाह कहते हैं इबादत का मगज है, हासिल हसील है ये तो। और अगर आप हराम का लुकमा खा लें तो कहें कि मैं दुआ करूं तो दुआ कैसे कबूल हो जाए। वो एक तवील हदीस के अंदर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ताया के एक शख्स आता है, उसके बाल, उसकी दाढ़ी, उसके लिबास गर्द से अटा हुआ है, मुसाफिर है, और आकर वो सहरा में रब रब पुकारता है, बेकसों मजबूरों मकहूरों की मदद के लिए तो अल्लाह का हुक्म हमें भी है कि तुमने करनी है। वो हुक्म देने वाला उस आवाज को सुनता है, लेकिन सुनना कहते हैं कि मलबसु हराम वगजी व हराम, उसका खाना भी हराम उसका लिबास भी हराम का था, तो कैसे अल्लाह उसकी दुआएं सुने। आपने वोट का हक इस्तेमाल करना है, वोट की उम्र 18 साल है, 18 साल से पहले अगर आप कहें कि मेरा जी चाहता है कि इस हक को इस्तेमाल कर लूं, आप उसके अहल हैं तो वोट इस्तेमाल हो जाएगा। जब तक आप उसके अहल नहीं बनते उस वक्त तक अगला मरला शुरू नहीं होगा। दुआ के अहल हो जाइए, उससे मांग लीजिए, यह मुमकिन नहीं कि मेरा अल्लाह ना माने, उसका वादा है और वो अपने वादे की कभी खिलाफवर्जी नहीं करता, वो अपने वादे की खिलाफवर्जी नहीं करता। मुझे तालिब इल्म जब कहते हैं, शिकायत करते हैं कि हिफ्ज़ की कमी है, याद करता हूं भूल जाता हूं, पढ़ता हूं तो पिछला याद नहीं रहता, तो मैं उन्हें जब कहता हूं कि अपने माल के ऊपर जरा गौर करो कि वो हलाल है कि हराम है, तो गर्दनें झुक जाती हैं। और ये भी मैं आपको अर्ज करूं, जिस पे अल्लाह करम फरमाना चाहते हैं ये सख्ती उसी पे करते हैं, उसे झंझोड़ते हैं कि वापस पलटा, देखता नहीं तेरा नुकसान हो रहा है, ये तो इस दुनिया का छोटा सा नुकसान है, आखिर में बड़ा नुकसान बाकी, वापस पलट। चालीस दिन तक उसकी तो इबादत ही कबूल नहीं होती, और ये किसी मौलवी साहब का कहना है या मोहम्मद रसूलुल्लाह का अथॉरिटी से का कहना है, ये अथॉरिटी कह रही है नहीं दुआ कबूल होगी, तो आप एक टांग पे खड़े होकर भी नमाजें पढ़ते रहे तो उसके यहां उसकी कोई अहमियत नहीं। इब्ने कसीर ने एक हदीस नोट की है, जो गोश्त गोश्त यानी जो गोश्त इंसानी गोश्त जिसम यानी हराम से पला हो जहन्नमी है। सर्टिफिकेट मिल गया आपको, दुनिया में भूख की तपश, अंदर की जलन, मरात और सहूलतें ना मिलना उसकी तकलीफ आपकी 60-70 साल जिंदगी में कितनी होगी, अगर एक मिनट के लिए जहन्नम की आग में डाल दिया जाए और उसकी तकलीफ कितनी होगी उसका अंदाजा लगा के फिर ये सोच लीजिए कि वो जहन्नम से फिर तो निकलने का सवाल ही पैदा नहीं होता। خالدین فیہا ابدا، باغیوں کے لیے تو حکم یہ ہے کہ ہمیشہ ہمیشہ کے لیے اسی کے اندر رہے گی، وہاں سے نہیں نکالے جا سکتے. صرف یہی پانچ چیزیں، تین چیزیں حرام نہیں ہیں. سورہ مائدہ کے اندر پانچ ہیں، کہیں پر نو ہیں، کہیں پر گیارہ بتائی گئی ہیں. تو یہ نو پانچ گیارہ کی بات نہیں ہے، وہاں موقع کی ضرورت کے مطابق اتنی بتا دی ہیں، اور کہیں پر اصول یہ بتا دیا گیا ہے کہ ہر وہ چیز جو شہنشاہ منع کر دے اس کا استعمال حرام ہو گیا. کسی دلیل کی بنیاد پر، کسی اجتہاد کی بنیاد پر، جس کے بارے میں ڈائریکٹ حکم آ جائے، کسی کا اجتہاد بھی قبول نہیں ہوگا. ہاں جس کے بارے میں ڈائریکٹ حکم نہ ہو تو پھر کسی نے اجتہاد کر لیا ہے تو مختلف آراء بھی اپنا لے گا تو کوئی گناہ نہیں ہے، بلکہ اجر ہے. اختلاف الامت رحمہ، میری امت کا اختلاف رحمت ہے. کسی نے کہا کہ رفع یدین کرنی چاہیے اور کسی نے کہا رفع یدین نہیں کرنی چاہیے، دونوں نے اجتہاد کیا ہے. ڈائریکٹ حکم کوئی نہیں ہے اللہ کا کہ ضرور رفع یدین کرو، اور ڈائریکٹ کوئی حکم نہیں ہے کہ رفع یدین نہ کرو. اس حوالے سے اب اجتہاد ہو سکتا ہے، اس پہ اجتہاد ہو سکتا ہے کہ آمین بالجہر کہنا ہے یا آمین بالجہر نہیں کہنا. تو کسی بھی اجتہاد کرنے والے کی رائے کو جو اپنا لیتا ہے انسان، اس پہ اجر ملتا ہے کہ من اجتہدا، سرکار کا فرمان، سرٹیفکیٹ تو وہیں سے ملے گا کہ من اجتہدا، جس نے اجتہاد کر لیا، فلاح ومن اصحاب، جس نے صحیح رائے کو پا لیا، فلاح اجران، اس کے لیے تو دو گنا اجر ہے. ومن اخطا، اور جس نے غلط رائے کو بھی پا لیا، فالہ اجر، اس کے لیے ایک گنا اجر. لیکن جس کے اوپر ڈائریکٹ حکم آ جائے یہ نہ کرو اور یہ کرو، تو کوئی اجتہاد کر کے اس کو ٹھیک کرنے کی کوشش کرے تو یہ بغاوت ہے، یہ بغاوت. سمجھانا صرف یہ ہے کہ جس کو اللہ منع کر دے اسے رک جاؤ، جسے وہ کہہ دے کہ یہ تمہارے لیے حلال ہے اسے رغبت سے کھا لو. کھانے کو جی نہیں چاہتا تو اس کے اوپر نقص نکالنے کی بجائے نہ کھاؤ، تو کوئی لازم نہیں کر دیا. لیکن جس کو تمہارے لیے کہا ہے کہ یہ ضرور کھاؤ، ضرور پیو، تو ضرور کھاؤ اور ضرور پیو. میں ایک مثال دیتا ہوں. آقا نے ارشاد فرمایا کہ زمزم منافق شخص زیادہ پی ہی نہیں سکتا، یہ صرف مومن پیے گا. تو اپنا احتساب کرنے اور اپنا جائزہ لینے کے لیے کوئی زیادہ پیئے کہ میں کتنا مومن ہوں، اندر کتنا پاک ہو رہا ہے، وہ پیتا جائے گا، پاک ہوتا جائے گا، اس کا دل بھرتا جائے گا. لیکن اگر کوئی نہیں پینا زیادہ چاہتا، اس کی اپنا مزاج ہے، کوئی زبردستی حکم نہیں دیا کہ ضرور پیو. مردہ چیز کھانے پہ، خون کھانے پہ میں اس لیے گفتگو نہیں کروں گا کہ جو بدترین بھی انسان ہے، بدترین انسان مسلمانوں کا، وہ بھی اس سے پرہیز کرتا. مشہور ہے یہ ایک ضرب المثل کے طور پہ، یورپ میں جو گندے لوگ ہیں مسلمان، وہ بھی کہتے ہیں کہ بغل میں لڑکی ہوتی ہے، دوسرے ہاتھ میں شراب کی بوتل ہوتی ہے، اور وہ بھی کسی ہوٹل پہ جا کے پوچھتے ہیں حلال میٹ ہے. اس لیے اس کا تو میں تذکرہ نہیں کرتا کہ مردار کو نہیں کھاتے یہ، حتیٰ کہ اتنا بھی ہو جائے کہ اس کا ذبح کرنے کا طریقہ वो नहीं है जो इस्लामी है या जिसको उसने इस्लामी समझ लिया, ये उससे भी परहेज करता है। इस लिहाज से इसके ऊपर बड़ा कारबंद है, मैं उसके ऊपर गुफ्तगू नहीं करूंगा, लेकिन उसके एक पहलू पे गुफ्तगू करूंगा। ये जो करता है कि मैं नहीं खाऊंगा, मुझे घिन आती है, खुदा की कसम उसका कोई अजर नहीं मिलेगा। घिन इसलिए आनी चाहिए कि अल्लाह का हुक्म है, अजर तब मिलेगा। और अपनी नापसंद की वजह से किसी ने कोई चीज को छोड़ दिया और अल्लाह ने भी मना कर रखा था, उसके छोड़ देने पर अमल वही हुआ जो अल्लाह ने कहा, लेकिन कोई अजर नहीं। इस पहलू को भी सामने रखिए। मेरी बेटियां कहती हैं, मैं जब क्लास में उन्हें कहता हूं कि पर्दा कर लो, तो एक बेटी ने मुझे कहा, सर हम सैयद होते हैं हम वैसे ही पर्दा करते हैं। मुझे लानत तुझ पे, इसलिए पर्दा करो कि अल्लाह का हुक्म है, इसलिए मत करो कि तुम फला खानदान से हो। यह असूल गलत है, अगर खामोश रह जाए तो असूल टूट जाएगा। नेकी किस लिए करनी है? नेकी है क्या? अल्लाह ने कहा ये करो, तो फिर अल्लाह के कहने पे करना है। कि मेरा जी चाहता है मैं आज हरम हो आऊं, नहीं, कोई अगर तुम्हारा जी चाहता है तो नहीं। सहाबा का कितना जी चाहता था कि मोहम्मद रसूलुल्लाह को देख ले, तो सहाबी ने पूछा, यानी अल्लाह के रसूल के अहद में शख्स मौजूद है, यमन से आकर पूछ जाता है कि आका सहाबियत का दर्जा मिलता है, रजी अल्लाह तआला का टाइटल मिलता है, मैं मोमिन हूं, एक दफा आके आपको देख लूं। कहा मैं अपनी मां की खिदमत कर, रब का हुक्म, तेरी मर्जी नहीं चलेगी। मोहम्मद रसूलुल्लाह कहते हैं मेरी मर्जी भी नहीं चलेगी, चलेगी तो अल्लाह की चलेगी। अपनी मर्जियों से नहीं, अपनी, मेरा जी चाहता है, सौ बार चाहे अपने जी को अल्लाह की मंशा के तहत कर ले, अल्लाह के हुक्म की वजह से मेरा जी चाहता है, अब अजर मिल जाएगा। जिसको कहा है ना रसूलुल्लाह ने, बल्कि गालिब हदीस की किताबें हजरत उमर की इस हदीस से शुरू होती है कि इन्ना मला मालू बिनियात, तुम्हारी नीयत में यह बात रही है खालिस्तन अल्लाह के लिए, काम तो हो जाएगा लेकिन अजर बहरहाल उस वक्त मिलेगा जब अल्लाह के लिए छोड़ोगे। हुब्बु लिल्लाह व बुग्ज़ु लिल्लाह, मोहब्बतें किसके लिए और बुग्ज़ किसके लिए? देना भी है तो अल्लाह के लिए, रोकना भी है तो अल्लाह के लिए। मैंने सड़क पर देखा कि उसका हाथ टेढ़ा है और ये हालत है, मेरा दिल बड़ा गमगीन हुआ और मैंने उसे फिर दे दिया। अल्लाह से पूछा देते हुए कि मैं दूं कि ना दूं, तुझे नहीं पता कि यहां पे एक सनत के तौर पे लोगों को खड़ा किया जाता था, तो बखारियों की सनत बनाने के बारे में अल्लाह का हुक्म है कि उसे तोड़ने का हुक्म है, तो तूने दे कैसे दिया? मेरा जी चाहता था। नेकियां करते हैं अजर मिल जाएगा। वमाहिल्ला बिही लिगैरिल्लाह, अभी तक मैंने जो पढ़ाया वो सिर्फ इतना पढ़ाया है कि जो हुक्म है वो अल्लाह की अथॉरिटी है, वो मोहम्मद रसूलुल्लाह की भी नहीं है। मानना और छोड़ना सिर्फ अल्लाह की वजह से, ये अथॉरिटी किसी के पास नहीं। जब हम कुर्बानी करते हैं तो हमारे दीन में, हमारे अल्लाह ने, मोहम्मद रसूलुल्लाह ने जो हमें सिखाया वो ये था कि जब तुम किसी जानवर को ज़िबा करो, वो जानवर कौन से होने चाहिए वो भी बता दिए। जानवर को ज़िबा करो तो उस पर अल्लाह का नाम पहले ले लेना, اللہ کا اس پہ نام لینا. اللہ کا نام کیوں لینا ہے؟ اس بات کا اعلان ہوتا ہے کہ میرا اور اس چیز کا مالک میرا اللہ ہے, دونوں پہ حکم اس کا چلتا ہے. اس مالک نے کہا ہے کہ یہ تمہارے لیے جائز ہے, اللہ تیرا نام لے کر اسے کھانے لگاؤ. اس کو ذبح کر کے, اس کا خون بہا کے, اس کا گوشت غریبوں میں بانٹنا ہے, تو راضی ہو جائے. ان صلاتی, میری نمازیں بھی, وہ نسکی اور تمہارے میرے تمام مناسک بھی, عبادت اور عبادت کے تمام طریقے بھی, وہ محیایا اور میرا زندہ رہنا بھی, وہ مماتی اور میرا مرنا بھی, للہ رب العالمین, کس کے لیے ہے؟ رب کے لیے جو تمام جہانوں کا پالنہار, اس کے لیے, اس مالک اور آقا اور شہنشاہ کے لیے, سارے کام اس کو راضی کرنے کے لیے کرنے ہیں. ابھی جو میں نے صرف اٹھان کیا اتنی بات بتائی ہے کہ جتنے کام کرنے ہیں کس کو راضی کرنے کے لیے, کسی سے دوستی کرنی ہے تو رب راضی ہو جائے تب, کسی کی خدمت کرنی, جسے خدمت خلق کہتے ہیں, وہ کس لیے کرنی ہے؟ ووٹ مجھے دے دے جی. باقاعدہ یہ بتا دیا, لا نرید منکم جزاء ولا شکورا, جس کی خدمت خلق کرنی ہے اس نیت سے کرنی ہے کہ ہم تم سے اس کی نہ جزا چاہتے ہیں نہ شکریہ کا کوئی کلمہ چاہتے ہیں, ہم تو چاہتے ہیں رب کہہ دے ویل ڈن, بہت اچھا کیا مجھے راضی کرنے کے لیے تو نے فلاں کی خدمت کی میرے خوشی کے لیے, شاباش. اس لیے کہ شہنشاہ راضی ہو. قربانی کا گوشت دینا ہے, قربانی کرنی ہے اس لیے کہ رب راضی ہو جائے. امی ابو کی خدمت کرنی ہے کہ رب راضی ہو جائے. امی ابو کی رضا میں اللہ کی رضا ہے, انہیں راضی کرنا اس لیے ہے کہ رب راضی ہو جائے. امیر کی اطاعت فرض ہے, وہ اس لیے کہ رب راضی ہو جائے, کہ حلال میں وہ کہے کہ یہ کرو ہم امیر کا کہنا مانے, اس لیے مانیں گے کہ رب راضی ہو جائے. اور امیر ہی وہی اگر اللہ کے حکم کے خلاف کوئی حکم دے دے کہ یوں کرو ہم نہیں مانیں گے, اس لیے کہ رب راضی ہو جائے. میں نماز پڑھوں گا اس لیے پڑھوں گا کہ رب راضی ہو جائے. میں زکات دوں گا اس لیے کہ رب راضی ہو جائے. میں اللہ کی راہ میں اپنا مال قربان کروں گا اس لیے کہ رب راضی ہو جائے. اپنی جان قربان کروں گا اس لیے کہ رب راضی ہو جائے. اپنی اولاد قربان کروں گا ابراہیم کی سنت پہ چلتے, اس لیے نہیں کہ ابراہیم راضی ہو جائے, اس لیے کہ اللہ راضی ہو جائے. بکرا بھی ذبح کروں گا تو اس لیے کہ اللہ راضی ہو جائے. اگر میں کہوں کہ یہ میں اس لیے ذبح کر رہا ہوں کہ بابا جی راضی ہو جائیں, قبر والا راضی ہو جائے, میرا ایمان بچ گیا؟ کسی بھی دلیل کی بنیاد پر ساری دنیا کے علماء اکٹھے ہو جائیں اور قرآن حکیم کہے کہ تم نے غیر اللہ کے نام پہ نہیں دینا, اور ساری دنیا کے علماء اکٹھے ہو جائیں اور یہاں پر خاص طور پہ اللہ کہہ دے وہ ماحل بہلی غیر اللہ, واضح حکم آ دے, تو پھر سارے علماء بھی اکٹھے ہو جائیں تو غیر اللہ کے نام پہ اگر کوئی دے دے گا رب راضی ہوگا کہ ناراض؟ بغاوت ہے اس سے. اس کے علاوہ کسی اور کو راضی کرنے کے لیے ایک ٹیڑی پائی لگانا بھی حرام ہے، اور قیامت کے روز پوچھا جائے گا یہ پائی تو منعم کہے گا میں نے دی تھی، تو نے دوسروں کو خوش کرنے کے لیے کیسے لگا دی؟ مال میرا، یہ کیسے ہو گیا؟ یہ ساری چیز کا تعلق نیت سے ہے، اور آپ کسی کی نیت کو نہیں جان سکتے، اس لیے کسی کو نہ کہیے کہ تو نے آج حضرت علی حجویری کے نام پہ کی ہے لہذا تو کافر ہو گیا. اپنے آپ سے پوچھئے کہ میں نے کیوں کی ہے، آپ کو پتا چل جائے گا، جو آپ اندر سے آ جائے گا کہ آج تو کافر ہو گیا. توبہ کر لینا، واپس پلٹ آنا، کسی کو کافر مشرک مت کہنا، کیونکہ دلوں کا راز صرف اللہ جانتا ہے. اگر تو نے کہا مجھے پتا ہے کس کے دل میں کیا ہے، تو تم نے اپنے اللہ ہونے کا دعویٰ کر دیا. آج میں وہ باتیں کر رہا ہوں کہ جس کی وجہ سے انسان بظاہر وہ نیکی کر رہا ہوتا ہے لیکن وہ گناہ کما رہا ہوتا ہے. کچھ لوگ اس لیے بھی نیکی یہ کرتے ہیں، غیر اللہ کے نام پہ اس لیے نہیں دیتے، کیا محل حدیث ہیں، ہم نہیں دیتے. اس نے اپنے فرقے کو راضی کرنے کے لیے کیا ہے، اور کچھ لوگ صرف اس لیے غیر اللہ کے نام پہ دیتے ہیں کہ ہمارے بزرگ دیتے تھے، ہمارا فرقہ دیتا ہے. جو سنتے ہیں ہاکزا وجدنا آباءنا، ہم نے اپنے ابا اجداد کو ایسے ہی کرتے پایا تھا. یہ کلمہ تو قرآن حکیم نے نقل کیا ہے، مشرکین مکہ کا تھا. جو چیز غیر اللہ کے نام پہ دی جائے کیا وہ حرام ہے؟ لیکن آپ کو کسی کو کہنے کا اختیار ہے؟ اپنے احتساب کے لیے میں نے بتایا. ایک آدمی، ایک وہ مسئلہ بیان کرنے لگا ہوں جو کہ ہمارے درمیان وجہ نزاع بن گیا ہے، وہ گیارہویں شریف ہے. اگر کسی نے اس لیے گیارہویں دی ہے کہ اس کا ایک فرقہ ہے، وہ فرقہ 11 تاریخ کو قمری مہینے کی ایک نیاز بانٹتا ہے. نظر اور نیاز کس کے لیے ہوتی ہے؟ اور وہ حضرت عبد القادر جیلانی کے نام کی نیاز بانٹتا ہے. نظر اور نیاز اللہ کا استحقاق ہے، اور وہ نظر نیاز حضرت عبد القادر جیلانی رحمت اللہ علیہ کے نام کے بانٹتا ہے. جو حق اللہ کا تھا وہ غیر اللہ کو دیتا ہے، تو مشرک کسے کہتے؟ یہ اپنے احتساب کے لیے ہے. اگر کسی نے اس لیے وہ نظر پوری کی کہ اللہ جل شانہ کا وہ برگزیدہ بندہ جس کا نام حضرت عبد القادر جیلانی رحمت اللہ علیہ، انہوں نے اپنے 30 دنوں کو اس طرح تقسیم کر رکھا تھا کہ وہ 10 دن 20 سے لے کر 30 تاریخ تک محلہ محلہ، کریا کریا، کوچا کوچا، در در جا کے کھٹکھٹاتے، لوگوں کو اللہ کے دین کی دعوت دیتے، اور انہیں کہتے کہ فلاں تاریخ کو میرے ڈیرے پر قرآن حکیم کا درس ہوگا، اللہ کی باتیں سنائی جائیں گی، دین اسلام کو پیش کیا جائے گا، اس میں کافروں کو بھی اور مومنوں کو بھی بلایا جاتا، اور اس میں لا کے انہیں اکٹھا کیا جاتا. 10 دن مسلسل دروازے کھٹکھٹانے کے بعد جب لوگ آ جاتے تو یکم سے لے کر 10 دن تک، وہ جو دن 10واں ہوتا ہے، 10 دن تک پورے وہاں اسلام کی تبلیغ کی جاتی، اسلام کو روشناس کرایا جاتا، اور عصر کے وقت جتنے لوگ اس دعوت کو قبول کر لیتے اور مشرف اسلام ہو جاتے ان کے اعزاز میں دعوت ہوتی کہ یہ مومن ہو گئے ہیں. اور گیارہ سے لے کر وہ تاریخ سے لے کر بیس کے عصر تک آپ ان کو اسلامی اصول سمجھاتے، اب مومن ہو گئے ہو پہلے ایمانیات سمجھاتے پھر اعمال سمجھاتے، دس دنوں میں ان کو عبادات کے طریقے سکھاتے، وہ سکھانے کے بعد پھر آپ آگے چل پڑتے. اس اللہ والے کی اس سنت کو ہم نے زندہ کرنا ہے، ہم بھی یوں دعوت کے اندر 30 دن لگائیں گے. تو وہ 10 دن میں لوگوں کو بلانے اور پکارنے پہ لگاؤں گا، 10 دن انہیں سمجھانے پہ لگاؤں گا، جو لوگ سمجھ جائیں گے اللہ کے دین کے غلبے کے لیے کھڑے ہو جائیں گے میں ان کی دعوت کروں گا. اگر کسی نے 11 تاریخ کو اس نیت سے کی، میرا یقین محکم ہے میرا اللہ اسے اسی زمرے میں رکھے گا. اور حضرت عبد القادر جیلانی کو جس طرح اعزاز کے ساتھ استقبال کے ساتھ جنتوں میں لے کر جائے گا، اسے بھی لے کر جائے گا. میرا ایمان ہے اس پر. اور اگر کسی نے اس لیے کیا کہ ہمارا ایک فرقہ ہے، اس فرقے میں فرانس شیخ کے لیے یہ معاملہ نظر کی جاتی ہے، نیاز کی جاتی ہے، اس کے نام پہ ذبح کیا جاتا ہے، تو کل قیامت کے روز جو غیر اللہ کے نام پر ذبح کرنے والے لوگ ہوں گے انہیں سورہ یاسین میں کہہ دیا گیا ہے کہ وہ کلمہ پڑھنے کی بنیاد پہ مسلمانوں کے ساتھ ہی کہیں کھڑے ہوں گے. اس دن اللہ کہہ دے گا جھڑکتے ہوئے، امتاز اليوم ایھا المجرمون، اے مجرموں چھانٹ کے الگ ہو جاؤ، خبردار میرے مومنوں کے ساتھ کھڑے بھی نہیں ہونا. حشر کے میدان میں فیصلہ تو بات کی بات ہے، تم ان کے ساتھ کھڑے ان کے اہل بھی نہیں. اور اگلی بات بھی سن لیجیے، دل کھول کے سن لیجیے. اور کسی نے 11ویں شریف کے بارے میں اپنے دل میں بغض اس لیے رکھا کہ یہ دوسرا فرقہ کرتا ہے ہمارا فرقہ نہیں کرتا، قیامت کے روز وہ بھی اللہ کیا ایک مجرم کی فہرست میں کھڑا ہوگا، کیونکہ کوئی فرقہ میرے رسول نے نہیں بنایا تھا، نہ اس کی اجازت دی تھی. ہاں تمہارے ٹائم مجھے بتا دیجیے، کوئی زبردست ہے، میں چاہتا ہوں 10-15 منٹوں میں جو بھی میں بات کو مکمل کر لوں. فَمَنِ اضْطُرَّ غَيْرَ بَاغٍ، باغی نہ ہو لیکن مسترب ہو جائے، کھانے کو کچھ نہیں رہا سوائے وہ مردار کھا سکے، حالت مالی طور پہ اتنی دگرگو ہو گئی کہ خنزیر کا گوشت ہی تھا کھانے کو وہی کھا سکا، یا غیر اللہ کے نام پہ کہیں پر تقسیم کیا جا رہا تھا وہی کھا سکا، کوئی گناہ نہیں ہے، بلا استعمال ہے، اس پہ کوئی گناہ نہیں. دین حنیف میرے اللہ کا دین اتنا خوبصورت ہے کہ زندگی کے ہر لمحے کے اوپر وہ قیادت کرنے کی صلاحیت رکھتا. مال ہے تو تب، مال نہیں ہے تو تب، ہر موقع کی صلاحیت رکھتا ہے، بتاتا ہے کہ کس طرح تم نے کرنا. اللہ نے کہا سود کا کاروبار حرام ہے، کسی نے کہا کہ میں نے اگلی فیکٹری لگانی ہے تو یا مکان بنانا ہے ہاؤس بلڈنگ فنانس سے یا فلان جگہ سے، یا کار میں نے نئی لینی ہے تو سود لے کر بڑی ضرورت ہے، وہ اگر سود لے کر یہ کام کر لے اپنا، ضرورت تو ہے اس کو، اگلی فیکٹری بھی لگانی ہے، بچے کرائے کے مکان پہ رہتے ہیں، زندگی مشکل ہو گئی ہے، لیکن बहरहाल मजबूरी है। अल्लाह कहते हैं अगर इसने वो मेरे हुक्म को तोड़ दिया है तो इसने बगावत कर दी। अल्लाह आपके कुरान में तो है कि जो मुस्तरिफ हो जाए, जो मजबूर हो जाए उसके लिए जायज है। तो मोहम्मद रसूलुल्लाह ने कहा कि कौम गलतफहमी में मुबतला ना हो जाए, रसूलुल्लाह ने उसकी भी वजाहत कर दी। उंगली पकड़ के चलाते हैं रसूलुल्लाह। आपने इरशाद फरमाया कि जब भूख की वजह से मौत के साए मंडलाने लग जाएं, जुमला फिर से सुनिए जी, जब भूख की वजह से मौत के साए मंडलाने लग जाएं, यकीन में हो जाए कि अब मौत आ जाएगी, उस वक्त इतना खाना जायज है जिससे सिर्फ जिंदगी बचने का अमकान हो, पेट भरकर खाने की इजाजत उस लम्हे भी नहीं। हम तिजोरियां भरने के लिए करते तो फिर मजबूरी आ गई, फैक्ट्री लगानी, कार नहीं लेनी थी इसलिए मुझे लीजिंग करवानी पड़ी और सूद का कारोबार करना पड़ा, ये बगावत है। मुस्तरिफ वो है जिसकी हालत ये हो जाए, उस वक्त ये कर सकता है, मेरे रसूल ने उसके लिए इजाजत दे दी। लेकिन ये भी याद रहे कि ये इजाजत है, हुक्म नहीं है कि ऐसा करना। मैं मिसाल देता हूं, एक हुक्म है कि राशी वल मुर्तशी किलाहुमा फिन्नार, उसमें पहले देने वाले का तस्करा आया है, लेने वाले का बाद में आया है। अल्लाह का निजाम देखिए कैसा खूबसूरत है, रिश्वत का निजाम लेने से नहीं चलता, देने से चलता है। गालियां हम कहते हैं राशि को, उसको मुर्तशी को गालियां देते, रिश्वत लेने वाले को गालियां देते, हालांकि अल्लाह ने रिश्वत देने वाले का नाम पहले रखा है, क्योंकि देना तो वो ले नहीं सकता। गर्मियों के दिन हैं, आपने वापडा वालों से कहा कि मेरा मीटर लगा दो, वापडा वाले कहते हैं कि मीटर तब लगेगा जब लाइनमैन से लेकर सुप्रीडेंट और एसडीओ तक की रिश्वत दे दी जाए, उसमें लाइनमैन की भी तय है, सुप्रीटेंडेंट की भी तय है और एसडीओ की भी तय है, मामला बड़ा है तो एक्शन की भी तय है। जब तक वो नहीं देते वो नहीं लगाते, ये बड़ा वाज़ेह सी बात है। एक आदमी को इस बात की इजाजत है कि वो रिश्वत देकर अपना मीटर लगवा ले, क्या ये जायज होगा? हुज़ूर, नाजायज होगा। सिर्फ उस शख्स को इजाजत है, यह रिश्वत देने की इजाजत है मुस्तरिफ हालत में, सिर्फ उस शख्स को इजाजत है जो इस बात का यकीन रखता है कि अल्लाह का दीन इस मुल्क में गालिब होता तो यह मुझसे रिश्वत तलब न करता, मेरिट की बुनियाद पर फैसला होता, फिर वो अल्लाह के दीन के निफास के लिए अमलन कोशिशें करता हो, अमलन कोशिशें करता हो दीन के निफास के लिए। निफास करना ना करना, लोगों का दिल बदलना ना बदलना, ये तो ऊपर वाले का काम है ना, ये तो उसके बस का नहीं है। यहां मुस्तर हो गया है, उसने तो कोशिश की कि अल्लाह का दीन गालिब आ जाए, गालिब होता तो मेरिट पे काम होता, रिश्वत ना देनी पड़ती। अल्लाह, मैंने तो अपनी इस्तेआत के मुताबिक मेहनत की थी, दीन गालिब नहीं हुआ, इसमें मेरा कसूर नहीं है, तो अब मैं रिश्वत देकर काम चला लूं। तो मोहम्मद रसूल कहते हैं तुझे इजाजत है, लेकिन कोई बंदा अल्लाह के दीन का गलबे के लिए कोशिश ना करता हो, और कहे कि अपनी सहूलत के लिए मैं रिश्वत दे के काम चला लूं, ये अल्लाह के यहां उतना ही मुजरम है। सिर्फ दीन के गलबे के लिए कोशिश करने वाला, कोशिश करने वालों में दो तरह के लोग होते हैं। एक होते हैं इत्तबा करने वाले, एक होते हैं लीडर्स, इमाम जिन्हें इस्लाम कहता, क़यादत करने वाले, रहनुमाई करने वाले, उस्ताद जिन्हें कहते हैं, जिन्हें पीर कहते हैं, जिन्हें रहबर रह कहते हैं, रहनुमा कहते हैं, उनको फिर भी इजाजत नहीं। जहां इजाजत दी है वहां दो रास्ते रखे, एक अजीमत का रास्ता है, एक रुखसत का रास्ता है। आम आदमी को इजाजत है कि अल्लाह के दीन की बजाय कोई शख्सी आमरियत को गालिब कर दे, कोई यजीदियत को कायम करने लगे। आम आदमी को इजाजत है कि अपनी जान बचाने के लिए कोई हीला बहाना कर ले, लेकिन वक्त के हुसैन को इजाजत नहीं है कि वो कोई हीला बहाना कर, उसे गर्दन ही कटवाना, उसे बच्चे शहीद करवाना है। तेरे बच्चे बेशक धूप और गर्मी की वजह से सताए जाए, रिश्वत देख के तू नहीं लगवा सकता कि तू वक्त का इमाम है। पूरी दुनिया में कोई काम ना करे, पहल करने वाला इताअत के अंदर तू होना चाहिए। तो इंसान को यह खुद देखना है कि उसका अल्लाह से ताल्लुक कितना है, उसकी बुनियाद पर रुखसत और उसकी बुनियाद पर अजीमत का रास्ता उसने इख्तियार करना। अल्लाह चाहते तो रुखसत ना देते, हम उसके गुलाम हैं, गुलाम का काम ही उसके राह पे कट भरना है, लेकिन अल्लाह हमारी इस कमजोरी को जानते थे, इसलिए इजाजत मरहमत फरमाई है और उसको तुम्हारे अंदर के मयारात पे छोड़ दिया है। देख लो तल्लक कितना बढ़ाना है। अगर तकवा ज्यादा करना है, मुझसे तल्लक ज्यादा जोड़ना है, तो फिर अजीमत का रास्ता इख्तियार कर लो। हुसैन का काफिला भी खड़ा है और हुसैन जब अपने लाल लुटा रहे थे तो आफियतों के साथ घरों में बैठकर सजदे करने वाले भी मौजूद थे। बोलो किन में शामिल होना। ये अंदर की अपनी कुवतों से फैसला कर लो। इजाजत हमने दे दी है। मोहम्मद रसूलुल्लाह को मारे खाते देखकर और सीरत की किताबों में पढ़कर सिर्फ मजे लेते, करबला के वाकया से सिर्फ मजा लेते, शर्म तुमको मगर नहीं आती। ये अजीमत का रास्ता फिर कौन अपनाएगा। इन्नल्लाह गफूरुर रहीम। और यहां पर क्योंकि टाइम हो गया, मैं चाहता था कि अगली थोड़ी सी बातें और मैं बताता, हमारा टाइम हो गया है। लोग अगली आयत के साथ मिलाकर कुछ बातें मैं कर लूं।
अला मुहम्मद वाला आली मुहम्मद कमा सल्लैत अला इब्राहिम वाला आली इब्राहिम इन्नका हमीदुम मजीद। اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم ارزقني علما نافعا واسعا عميقا اللهم ارزقني رزقا واسعا حلالا طيبا مباركا من عندك اللهم ارزقني حياة سعادة وموت شهادة آمين. اللهم تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. آیت نمبر 173 ہی ہم پڑھ رہے ہیں. پچھلی دفعہ اسی آیت کریمہ کو شروع کیا تھا, اس کا ایک حصہ میں نے پڑھا لیا تھا. کچھ باتیں ہیں جو اس کی ابھی باقی تھیں وہ میں آپ کے سامنے آج رکھتا ہوں. اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. انما حرم علیکم المیتۃ والدم ولحم الخنزیر وما اہل به لغیر اللہ فمن اضطر غیر باغ ولا عاد فلا اسم علیہ ان اللہ غفور رحیم. وما اہل به لغیر اللہ, یہاں تک تو ہم نے کر لیا تھا. اگلی بات یہ جو کہی گئی ہے, ہاں جو شخص مجبوری کی حالت میں ہو اور وہ ان سے کوئی چیز کھا لے, یعنی مردار میں سے کچھ لے کر کھا لے, وہ لحم الخنزیر میں سے مجبور ہو کے کچھ کھا لے, کوئی حرج نہیں, لیکن شرط ساتھ یہ کر دی غیر باغن, باغ اپ کرتے ہوئے نہ کرے. یہ شرط بڑی اہم ہے, اس کو سمجھنا. گویا دو باتیں ہیں, ایک تو وہ انسان مجبور ہو جائے اور دوسرا وہ غیر باغن ہو, وہ بغاوت کرتے ہوئے یہ حرکت نہ کر رہا ہو, اس کے دل کے اندر اطاعت کے جذبے پوری طرح کار فرما ہوں. نبی اکرم صلی اللہ علیہ وسلم نے خود اس کی شرح کرتے ہوئے ارشاد فرمایا کہ اگر بھوک کے عالم میں مجبوری اس قدر بڑھ جائے کہ کھانے کو کچھ نہ ملے, حتیٰ کہ موت کے سائے منڈلانے لگ جائیں, موت کے سائے منڈلانے لگ جائیں, تو اسی حالت کے اندر صرف اتنا سا کھایا جا سکتا ہے کہ اس سے جان بچنے کا امکان پیدا ہو, پیٹ نہ بھرے. اگر پیٹ بھر کر کھا لیا تو حرام کھا لیا. جان بچنے کا صرف امکان پیدا ہو جائے, اس سے اگلا لقمہ اب جائز نہیں رہے گا. اور غیر باغن, یہ بھی جو مجبوری کے حالت میں اتنی اجازت دی گئی ہے, یہ اس شخص کو دی گئی ہے جو غیر باغن ہے, جو چاہتا تو ہے کہ اللہ کے دین کے اوپر چلے, جو چاہتا تو ہے کہ اللہ کی شریعت کے مطابق زندگی کا لمحہ لمحہ گزارے, اس کی سانس کی ڈوری نہ ٹوٹنے پائے الا کہ وہ شریعت کے اوپر کاربند ہو. چاہتا تو وہ یہ تھا, وہ اللہ کا غلام بن کر وہ اللہ کی غلامی میں زندگی گزارنا چاہتا ہو, لیکن اللہ ہی کی طرف سے آزمائش اس طرح کی آ جائے, یہ صرف اس کے لیے, دوسرے کے لیے نہیں. میں اس کی ایک مثال دیتا ہوں. आपने अपने घर के अंदर ये बिजली का मीटर लगवाना है। मीटर लगवाने के लिए आप वापडा में दरखास्त देते हैं, वापडा में जब तक सुपरिटेंडेंट को, लाइनमैन को आप पैसे नहीं लगाते, आपकी फाइल ही नहीं आगे चलती। रिश्वत देकर काम फौरन हो जाता है। आपने अपना आईडी कार्ड बनवाना है, ओरिजिनल बनवाना हो तो धक्के खाने पड़ते हैं, लेकिन जाली बनाना हो तो फौरन बन जाता है। पैसे दे दो, हो जाए। फर्ज कीजिए कि ये आपकी ठीक, ये आपने मीटर लगवाना है, आपकी जायज जरूरत है, ये हलाल जरूरत है, इस काम को पूरा करना अल्लाह को पसंद है। आपका आईडी कार्ड बनना ये आपकी जरूरत है, ये किसी का हक नहीं मार रहे आप, लेकिन इसको भी करवाने के लिए अगर रिश्वत देनी पड़े और वो कहे कि रिश्वत के बगैर ये काम नहीं होगा, तो फौरी तौर पे दिमाग में ये बात मौजूद हो, राशि वल मुर्तशी किलाहुमा फिन्नार। पहले कलमा जो इस्तेमाल रसूलुल्लाह ने किया रिश्वत देने वाला, बाद में कहा है रिश्वत लेने वाला। रिश्वत देने वाला भी और रिश्वत लेने वाला भी दोनों जहन्नमी। तो इंसान थर्रा उठे कि नहीं भाई ये काम नहीं मैं करूंगा, ये रिश्वत देख के अपने घर का मैं मीटर नहीं लगवाऊं। छोटे छोटे बच्चे हैं, बिलकते हैं गर्मी की वजह से, या रात को उन्होंने पढ़ना है, पढ़ने का कोई एहतमाम नहीं है, बच्चे मुश्किलात में मुबतला हैं, घर का निजाम नहीं चल रहा, और फिर ये कि आपने ट्राई भी कर ली कि ठीक जो जिम्मेदार हैं उन लोगों तक आपने रसाई हासिल करके, वो अपना वक्त लगा के, अपने कुवत लगा के उन तक पहुंचे भी और कहा कि ये मेरे घर का मीटर है, ये जरा लगवा दीजिए, मेहरबानी होगी। उसके बावजूद रिश्वत के बगैर अगर ये काम नहीं होता, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद इसकी शराह करते हुए इरशाद फरमाया कि अगर भूख के आलम में मजबूरी इस कदर बढ़ जाए कि खाने को कुछ ना मिले, हत्ता के मौत के साए मंडलाने लग जाए, मौत के साए मंडलाने लग जाए, तो इसी हालत के अंदर सिर्फ इतना सा खाया जा सकता है कि उससे जान बचने का अमकान पैदा हो, पेट ना भरे। अगर पेट भरकर खा लिया तो हराम खा लिया। जान बचने का सिर्फ अमकान पैदा हो जाए उससे अगला लुकमा अब जायज नहीं रहेगा। और गैर बागिन, ये भी जो मजबूरी के हालत में इतनी इजाजत दी गई है, ये उस शख्स को दी गई है जो गैर बागिन है, जो चाहता तो है कि अल्लाह के दीन के ऊपर चले, जो चाहता तो है कि अल्लाह की शरीयत के मुताबिक जिंदगी का लम्हा लम्हा गुजारे, उसकी सांस की डोरी न टूटने पाए इल्ला के वो शरीयत के ऊपर कारबंद हो, चाहता तो वो ये था। वो अल्लाह का गुलाम बनकर, वो अल्लाह की गुलामी में जिंदगी गुजारना चाहता हो, लेकिन अल्लाह ही की तरफ से आजमाइश इस तरह की आ जाए, ये सिर्फ उसके लिए, दूसरे के लिए नहीं। मैं उसकी एक मिसाल देता हूं। आपने अपने घर के अंदर ये बिजली का मीटर लगवाना है। मीटर लगवाने के लिए आप वापडा में दरखास्त देते हैं, वापडा में जब तक सुपरिटेंडेंट को, लाइनमैन को आप पैसे नहीं लगाते, आपकी फाइल ही नहीं आगे चलती। रिश्वत देकर काम फौरन हो जाता है। आपने अपना आईडी कार्ड बनवाना है, ओरिजिनल बनवाना हो तो धक्के खाने पड़ते हैं, लेकिन जाली बनाना हो तो फौरन बन जाता है। पैसे दे दो, हो जाए। फर्ज कीजिए कि ये आपकी ठीक, ये आपने मीटर लगवाना है, आपकी जायज जरूरत, ये हलाल जरूरत है, इस काम को पूरा करना अल्लाह को पसंद है। आपका आईडी कार्ड बनना ये आपकी जरूरत है, ये किसी का हक नहीं मार रहे आप, लेकिन इसको भी करवाने के लिए अगर रिश्वत देनी पड़े और वो कहे कि रिश्वत के बगैर ये काम नहीं होगा, तो फौरी तौर पे दिमाग में ये बात मौजूद हो, राशि वर मुर्तशी किलाहुमा किन्नार। पहले कलमा जो इस्तेमाल रसूलुल्लाह ने किया रिश्वत देने वाला, बाद में कहा है रिश्वत लेने वाला। रिश्वत देने वाला भी और रिश्वत लेने वाला भी दोनों जहन्नमी। इंसान थर्रा उठे कि नहीं भाई ये काम नहीं मैं करूंगा, ये रिश्वत देख के अपने घर का मैं मीटर नहीं लगवाऊं। छोटे छोटे बच्चे हैं, बिलकते हैं गर्मी की वजह से, या रात को उन्होंने पढ़ना है, पढ़ने का कोई एहतमाम नहीं है, बच्चे मुश्किलात में मुबतला हैं, घर का निजाम नहीं चल रहा, और फिर ये कि आपने ट्राई भी कर ली कि ठीक जो जिम्मेदार हैं उन लोगों तक आपने रसाई हासिल करके, वो अपना वक्त लगा के, अपने कुव्वत लगा के उन तक पहुंचे भी और कहा कि ये मेरे घर का मीटर है, ये जरा लगवा दीजिए, मेहरबानी होगी। उसके बावजूद रिश्वत के बगैर अगर ये काम नहीं होता तो ऐसा शख्स जो कि गैरा बागिन है वो रिश्वत दे के काम करवा ले तो अल्लाह के यहां उसकी कोई पकड़ नहीं। गैरा बागिन क्या है कि अगर पाकिस्तान में अल्लाह के दीन का निफाज हो चुका होता, शरीयत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम यहां नाफिज होती तो कोई रिश्वत मांगता जी? क्या आपने उस सुबह को लाने के लिए जिसके माथे पे दीन का झूमर है वो लाने की कोशिश की? जिसने ये कोशिश की है वो गैरा बागिन है, उसके लिए इजाजत है कि वो ये कर ले, दूसरे को इसकी इजाजत नहीं। मेरा काम जरा जल्दी हो जाएगा, मैं पैसे दे दूं, नहीं होता तो जायज है करवा लूं। तुमने चूंकि बुनियादी तौर पर अल्लाह की अदावत की बुनियाद पर अपनी जिंदगी का आगाज कर रखा है अल्लाह के दीन को गालिब करने और उससे फिर वो उस निजाम को लाने जिसने बगैर रिश्वत के निजाम चलाना था उसको लाने की चूंकि तुमने कोशिश ही नहीं की, बल्कि तुम्हारी कोशिशें दो तरह की रही, या तो उसके बरक्स उसके मुखालिफ उसके अल्लाह के अदू के साथ तुम्हारी साजबाज रही, क्योंकि शयातीन जिन्न वल इंस, जिन्नों में से भी शैतान होते हैं और इंसानों में से भी शैतान होते हैं, तुमने जिन्नों में से या शैतानों इंसानों में से जो शैतान थे उनका साथ दे रखा था, इसलिए अल्लाह का दीन गालिब न हुआ। या ये कि तुमने कहा कि मैं तो नमाज रोजा ज़कात हज करता हूं, बड़ा नेक आदमी हूं, ये सियासत व्यासत से मेरा कोई तल्लक नहीं है, उस हक और बातल की लड़ाई में जहां अल्लाह के दीन को गालिब करना था तुमने अपने आप को पीछे कर लिया, इस बुनियाद पर तुम मुजरम ठहरे, और मुजरम को इस बात की इजाजत नहीं है कि अल्लाह के दी हुई रुख्सतों को इस्तेमाल करे, फिर वो शैतान की रुख्सतें इस्तेमाल करे। रहमान की रुख्सत को इस्तेमाल करना है तो पहले रहमान के कहने पर चलना, यूरोपियंस को, मुशरकों को, हनूत को जितना मर्जी बुरा लगता हो ये उस वक्त तक कोशिश करता रहे जब तक अल्लाह के दीन को गालिब नहीं कर देता, सारे अध्ययन पर इसे गालिब करते, ये तो उसका मिशन था, ये तो गैरा बागिन बनने के लिए था। फिर उस मिशन को कामयाब करना, उस मिशन को कामयाब ना करना, इम्तिहान के लम्हों को खत्म करना या इम्तिहान के लम्हों को तूल देना, ये तो अल्लाह का काम था। अल्लाह के काम में हम मुदाखलत नहीं कर सकते, वो शहनशाह है, वो चाहे तो अभी इस लम्हे अल्लाह के दीन को गालिब करवा दे, और नहीं चाहता तो हमारी मजाल नहीं है कि उसके अंदर कोई जरा सी भी दस्तरस रखते हो,
کچھ دم مارنے کی بھی مجال ہمارے پاس نہیں ہے. اللہ ہم نے تو کوشش کر دی, اللہ نے بھی صرف یہ دیکھنا ہے کیا انہوں نے میرے دین کے غلبے کے لیے کوشش کی. اگر کی ہے تو پھر تم اس کی اجازت, تمہیں اجازت ہے. یہ اجازت کے لیے پھر دو مقام, ایک رخصت کا ایک عزیمت کا. یہ جو رخصت دی ہے یہ دین حنیف, یہ فطرت انسان کے عین مطابق ہے. لوگ دو طرح کے ہوتے ہیں, ایک تو عام لوگ ہیں, عام لوگوں کو کہا تم اللہ کے دین کو غالب کرنے کی کوشش کر رہے ہو, یہ تو تم سب پہ فرض ہے. اگر کر رہے ہو تو اب تم اپنا رشوت دے کے اگر نہیں کوئی کام کرتا تو کروا لو, اب کروا لو تم. لیکن وہ داعی اللہ ہے, وہ جو قرآن کے نظام کو لانے کے لیے خود کوششیں کرنے والا داعی ہے, وہ جو وقت کا امام ہے, اس کو اس بات کی اجازت نہیں ہے کہ جہاں اللہ کا دین غالب نہ ہو اور وہاں پر رخصتوں سے فائدہ لے کر اپنے مشن کو کمزور کر لے. لوگوں کو نہیں سمجھ آتی کہ امام علی مقام 72 افراد کو لے کر کربلا کے میدان میں چل پڑے اور ان سب کے گلے کٹوا دیے, جبکہ صحابہ ابھی موجود تھے, وہ کیوں نہ باہر نکلے. یہ سب کے لیے قانون نہیں ہے. اللہ کا دین غالب نہیں رہا, یزیدیت غالب ہو گئی, تو وقت کے حسین کو پھر اس بات کی اجازت نہیں ہے کہ وہ وقت کا امام. وہ رخصت کے رستے پہ نہیں چل سکتا, اسے عزیمت کے رستے پہ چلنا. اس کا امتحان یہ ہے کہ رخصت لیتا ہے یا عزیمت لیتا ہے. اس لیے امام علی مقام نے آخری رات 10 عشورا کو, یہ 9 کی رات تھی, 10 کا دن, تاریخ 10 ہو چکی ہے, اور رات کے پچھلے پہر سب کو تہجد سے پہلے میدان میں اکٹھا کر لیا اور باقاعدہ یہ جملہ کہا کہ لوگوں کل عزیمت کا دن ہے اور اللہ نے رخصت دے رکھی. میں نہیں جانتا کہ کل میرے جسم کے اوپر میرا سر قائم رہے گا بھی کہ نہیں رہے گا. میں دیکھ رہا ہوں کہ ہمارے جسموں سے خون فوارے کی صورت میں نکلنے والا ہے. مجھے یہ بھی نہیں پتا میرے حرم کی حرمت باقی رہتی ہے کہ نہیں رہتی. جو میرے ساتھ سلوک ہوگا شاید یزیدی تمہیں بھی معاف نہ کریں, تمہارے ساتھ بھی یہی سلوک کریں گے. رات کے اس اندھیرے میں میں چراغ بجھانے لگا ہوں, جو شرما کے یہاں بیٹھا ہوا ہے وہ بھی اٹھ کے چلا جائے. یہ تو اندر کے لوگوں تمہیں خود دیکھ رہے ہیں تم نے وقت کا امام بننا ہے کہ نہیں بننا. وہ جو دعا اللہ جل شانہ نے سورہ فرقان کے آخری رکوع میں سکھائی تھی, اور یہ دعاؤں کی پیک ہے, سب سے اوپر کی دعا ہے یہ. یہ جنت مانگنا یہ بڑی عمدہ دعا ہے, اللہ کی رضا مانگنا بڑی عمدہ دعا ہے, اپنی اولاد مانگنا بڑی عمدہ دعا ہے. لیکن جو میرے اللہ نے اپنے بندوں کے لیے سکھائی ہے, وہ عباد الرحمان کا ٹائٹل مان کر اور اس کا عنوان دے کر جو سکھائی ہے وہ یہ ہے, وَجَعَلْنَا لِلْمُتَّقِينَ اِمَامًا, اے اللہ ہمیں اتقیہ کا امام بنا دے. عام لوگ متقی ہوں تو ہوں, لیکن مجھے متقیوں کا امام بنانا. اور امام کہتے ہیں ایسے شخص کو ہیں جس کے اندر دو باتیں ہوتی. نمبر ایک, وہ پہل کرتا ہے اور وہ سب سے آگے چلتا. جس طرح مسجد میں بھی امام صاحب سب سے آگے ہوتے ہیں, پہلے وہ کام کرتے ہیں پھر پچھلے کرتے ہیں. تو امام کو سب سے پہلے قدم کرنا. پوری دنیا میں اللہ کے دین کے غلبے کے لیے کوئی نہ کھڑا ہو, تم نے وقت کا امام بننے کے لیے سورہ فرقان کے حوالے سے دعا کر لی ہے, تو اب تمہیں وقت کا امام بننا ہے. پھر ساری دنیا ساتھ نہ دے تو نہ دے, انہوں نے اپنی قبر میں جانا ہے. تم وقت امام ہو, تم نے حسین کے ساتھ کل اٹھنا ہے.
देख लो सौदा कौन सा बेहतर है।
कल की सुबह घर वालों के साथ करनी है कि इमाम आली मुकाम के साथ करनी है? कल की सुबह वो कब्र में जाकर जो करनी है,
क्या चाहते हो कि ताइफ के वादी में खड़े जो अल्लाह के दीन के गलबे के लिए मोहम्मद रसूलुल्लाह अपने सर का खून पांव तक पहुंचा चुके हैं, उनके साथ सुबह करनी है या किसी और के साथ करनी है? ये फैसला तुम्हारे हाथ में। इसलिए जिन लोगों ने यह चाहा कि हम मोहम्मद रसूलुल्लाह की रकाब में खड़े हों, दुनिया ने एक अजीब मंजर देखा। फजर के वक्त जब रोशनी हुई तो 172 अफराद में से एक शख्स भी कम ना हुआ। सब साहिब अजीमत थे, सबकी दुआएं थी कि अल्लाह में वक्त का इमाम बनाना। इन वक्त के इमामों के लिए तो कोई रुक सक नहीं, इनके लिए तो अजीमत का रास्ता है, रुखसत के रास्ते आम लोगों के लिए हैं। मैंने दोनों बता दी, आप इसके अंदर मजबूरी अपनी आपने देखनी। यही अब मेरा और आपका इम्तिहान है कि हम क्या करते। एक मोहल्ले में मैंने थोड़ी देर पहले पढ़ा था कि एक साहब बड़े नमाजी मुत्तकी परहेजगार जिनके जाहर और बातन के ऊपर उंगली ना उठाई जा सकती हो, बड़े अल्लाह वाले, उनके बच्चे ने मोहल्ले के कूड़े वाली जगह से एक मुर्दा मुर्गी उठाई और घर ले गया। लोगों को अजीब सा शक सा हुआ, हमसाया उनके घर चला गया और दोपहर ही का वक्त उसने खाना मांगा कि मुझे भी खाना खिलाओ। वो देखना चाहता था कि वाकई वो मुर्गी इधर भी आई है कि नहीं, कैसे लोगों ने बातें बनाई हैं। अल्लाह के बंदे ने माजरत की कि खाना तो नहीं है, पानी है, ये पेश कर सकते हैं। उसने कहा मुझे तो पता है कि आपके घर में मुर्गी पकी है। उन्होंने कहा ये बात तुम्हें सही पता चली, हमारे घर में तो 3 दिन से फाका था, मैंने और मेरे शोहर ने तो इसमें से कुछ नहीं खाया, लेकिन बच्चों को रुखसत का रास्ता हमने दिखाया है, बच्चों के लिए यह कर लिया है कि उस वहां से एक मुर्दा चीज उठाई है, उसको पकाकर बच्चों को खिला दी। ये तो आप कर सकते हैं कि रिश्वत देकर बच्चों के लिए आपने अपने घर के बिजली को लगवा लिया है, उनकी जरूरतों को पूरा करने के लिए कर लिया है, ये तो आप कर सकते हैं। लेकिन आप खुद भी यही चाहे, गैर बागिन, देखना बगावत करते हुए ना बनना। और हम करते क्या है, लाइन में लगना और लाइन में लगकर तंजीम के साथ चीज लेना, ये मेरे रसूल ने सिखाया था, हम लाइन में लगते हैं, मेरा मिजाज ही नहीं, मुझे पहले दो। हत्ता के गोश्त वाली दुकान पे गोश्त जो दे रहा है वो जो पहले आया है उसको दे दे, तो हम कहते हैं उसको तो इज्जत ही नहीं करनी आती, से चाहिए था मैं भट साहब हूं, मैं चौधरी साहब हूं, मैं मालिक साहब हूं, इलाके का खाकान हूं, इसे तो पहले मुझे देना चाहिए था। हालांकि तुमने अल्लाह के कानून को तोड़ दिया है, अल्लाह के कानून को तुमने तोड़ा। वलहम अलखंजीर, तो मैं अर्ज कर चुका था कि ये लहम अलखंजीर ये तो वो चीजें हैं जो कि हराम हैं, और तैयबात में से कुछ चीजें ऐसी जो कि हलाल तो हैं लेकिन वो उस तरीके से कमाई गई हैं, आगे वो भी आ रहा है, उस तरीके से कमाई गई है जिस तरीके के कमाने से अल्लाह ने मना कर रखा। सूद के जरिए पैसा बढ़ाना बढ़ता है, लोग कहते हैं कि बढ़ता है। सर की अकल जो खोपड़ी है वो भी कहती है कि सूद के ऊपर पैसे दे वापस बढ़ जाएंगे, आप कर लें। वो पैसे हलाल के हों, बेशक हलाल कमाई से कमाए हों, तो अल्लाह की मर्जी और मंशा के खिलाफ अल्लाह कहे कि सूद का कारोबार मेरे साथ और मेरे रसूल के साथ खुली जंग है, वो खुली जंग करने पे जो आमादा है वो गहरा बागिन हो सकता है? वो गहरा बागिन नहीं हो सकता। लेकिन वो बेवा जो अपनी इस्तादात की हद तक अल्लाह के दिन को गालिब करने की कोशिश कर रही है, ना उसका बेटा है ना कोई बेटी है, वो चार पैसे जो उसके पास मौजूद हैं वो अपने बैंक में रख कर अगर घर की रोजी का कोई सिलसिला शुरू कर लेती है और गैरा बागिन है, शर्त यह है, उसके लिए जायज हो सकता है, क्या दूसरे के लिए भी जायज है? लेकिन यह रुखसत का रास्ता है। हमारी तीसरी गली यहां पर, मैं बहुत दूर की बात नहीं कर रहा, तीसरी गली है यहां पर। एक खातून जवानी में बेवा हो गई, छोटे छोटे बच्चे हैं, रिश्तेदारों ने मुंह मोड़ लिया क्या करें। उसने अपने घर का एक कमरा खाली कर दिया, कमरा खाली करके घर के रोजमर्रा की जो चीजें होती हैं, परचून की दुकान जिसे कहते हैं, वो सौदा सिर्फ उसके अंदर डाल लिया और महल्लेदारों से कहा कि मैं एक बाइज्जत तौर पर आपके मोहल्ले में रही हूं और इसी बाइज्जत तरीके से जिंदगी गुजारना चाहती हूं। रसूलुल्लाह ने कहा है कि जो मांग के खाता है उसके चेहरे पर आखिरत के अंदर मांस तक ना होगा। मैंने अफीफ जिंदगी गुजारी है, अफीफ जिंदगी गुजारना चाहती हूं, क्या तुम लोग मेरा साथ दोगे? मोहल्ले के लोगों ने कहा बाहर से जो सौदा लेना है इसी से क्यों ना ले लें। और वो फेरी वाले जो आते हैं उन्होंने उसकी अजमत को देखा और उन्होंने मार्केट के रेट के ऊपर से वहां पे चीजें देनी शुरू कर दी। अल्लाह के फजल से उसके बच्चे अब बड़े हो गए और अजीमत वालों के लिए अल्लाह रास्ते खोल देता। मैं इसलिए बताना ये खोल के चाहता हूं कि ये खुद ही फैसला ना कर ले कि मैं इसका मुकल्लफ नहीं हूं, मेरे अंदर इस्तेतात नहीं है। इस्तेतात अंदर अंदर अल्लाह दे चुका है, तुम्हें अभी इसका पता नहीं। जरा कोशिश करो, क्योंकि अल्लाह का वादा सच्चा है, वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो हमारे रस्तों पर चलने की कोशिश करते हैं उनके रस्ते हम खुद बनाते हैं, और जिसके रस्ते अल्लाह बना दे कोई खोटे कर सकता है जी? और जो अल्लाह ने रिस्क देना है उसे छीन सकता कोई? तो ऐसे नहीं चल पड़ना कि मेरे पास इसकी इस्तेतात नहीं है, मैं क्या करूं, मैं ये रास्ता नहीं अपनाना, अल्लाह रास्ते बना दे, खुद बनाते हैं मेरे अल्लाह रास्ते, उसका रास्ता बन गया है, बच्चे पढ़ गए हैं, जो पढ़ रहे हैं वो भी तकमील कर देंगे, तो फिर अल्लाह उनको रोजी के लिए और रास्ते खोल देगा। लेकिन अजीमत का रास्ता इख्तियार किया है। शेख साहब जी रहमतुल्लाह अलैह ने बड़ी खूबसूरत एक मिसाल दी, कहते हैं कि एक साहब को देखा कि वो तेहरान की मस्जिद के अंदर, बल्कि ये खुद शेख साहब जी रहमतुल्लाह अलैह का अपना वाक्य, शेख साहब जी रहमतुल्लाह अलैह अपनी उसी तमसील को उन्होंने बयान किया है। शेख सादी तेहरान की मस्जिद के अंदर तपते हुए पत्थरों के ऊपर चल रहे थे। किसी ने पूछा, शेख ये पत्थरों के ऊपर क्यों चल रहे हैं? बात नहीं समझ आई, जबकि ऐसा जगह मौजूद है कि जहां से आप चल के कमरे में जा सकते हैं, आ सकते हैं। आपको पता तेहरान बहुत गर्म इलाका है और पत्थर तप जाते हैं। कहने लगे, हां लेकिन मैंने जब पहली दफा इस पत्थर पे पांव रखा तो मेरा पांव जल गया, مجھے محسوس ہوا کہ میرے اندر یہاں پر پاؤں رکھنے کی استطاعت نہیں ہے، لیکن میں نے کہا کہ ذرا صبر تو کروں، ذرا استقامت کا مظاہرہ تو کروں، تو اللہ نے کہا رستے میں بناتا ہوں، تو اللہ بنائے گا. تو کہ پاؤں تو جل رہے تھے، کبھی میں ایڑی لگاتا، کبھی دائیں پنجے کی کروڑ لگاتا، کبھی بائیں پنجے کی کروڑ لگاتا، تو تکلیف تو ہو رہی تھی، لیکن اللہ سے صبر مانگا تو اللہ نے کہا میں صابروں کے ساتھ ہوں. جس کے ساتھ اللہ ہو تو پھر کوئی رستے میں رکاوٹ رہنی نہیں چاہیے تھی. اب مجھے اللہ نے وہ استقامت دے دی ہے کہ میں اس کے اوپر چل رہا ہوں، مجھے ذرا بھی تکلیف نہیں ہو رہی. مجبوری میں اصل سمجھا رہا تھا کہ کہیں ایسا نہ ہو کہ کنارے پر بیٹھے ہی کہہ دیں کہ یہ میری مجبوری ہے. نہیں، پہلے اس میں اتر کے دیکھ لو کہ تم یہ کام واقعی کر بھی سکتے ہو کہ نہیں کر سکتے. ایسی مجبوری کا نام لے کر اور رخصت کے رستے کو اختیار نہ کرو، پہلے عزیمت کے رستے پہ چلنے کی کوشش تو کر دیکھو. اور جو عزیمت کے رستے پہ چلتا ہے قیامت کے روز وہ، اور جو رخصت کے رستے پہ چلتا ہے اللہ کے ہاں ایک مقام پہ ہوں گے. ایسا نہیں. ولا آدم بقاعدہ، ولا آدم جب آدمی عداوت کا رستہ اختیار کر لیتا ہے. عداوت کا رستہ کیا ہے؟ کہ اللہ کے حکم سے بغاوت کے اوپر آمادہ ہو جائے. غیر باغن کی شرح کے اندر میں نے کچھ باتیں کہی ہیں. یہی مثال جو میں نے آپ کے سامنے رکھی ہے، وہ اسی مثال کو پہلے بھی میں دے چکا ہوں، آج پھر دہرانے لگا ہوں. میرے اللہ جل شانہ نے اسی کتاب مبین کے اندر ارشاد فرمایا ہے، اسی سورہ بقرہ کے اندر، کہ سود کا کاروبار میرے ساتھ اور میرے رسول کے ساتھ کھلی جنگ. کوئی یاد آئی دی بات؟ اور محمد رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ سود کا کاروبار حقیقی ماں کے ساتھ 70 دفعہ زنا کرنے سے بدتر فعل ہے. اب اتنا زوردار حکم آ جائے، معاملہ فرد کا ہو یا اجتماع کا ہو، معاملہ ایک شخص کا ہو یا ایک معاشرے اور ایک سوسائٹی اور ایک ملک کا ہو، یہ قانون تو سب پہ لاگو ہے. اور آپ کو یاد ہوگا کہ ضیاء الحق صاحب، اللہ ان کی قبر کو نور سے بھر دے، انہوں نے شریعت کورٹ قائم کی تھی. شریعت کورٹس نے یہ فیصلہ دیا کہ آج کے بعد پاکستان سے سودی نظام کو ختم کیا جاتا ہے، اور ابتدائی طور پہ جو ڈاکٹر تنزیل الرحمان نے رپورٹ تیار کی ہے کہ اس کے مطابق قانون، اس کے مطابق ہمارے بینک چلیں گے، بینکنگ سسٹم یہ ہوگا جس سے غیر سودی پروڈکٹس ہوں گی، فنانس بھی غیر سودی ہوگی، سارے کام غیر سودی ہوں گے. اس کا پہلا مرحلہ جب آیا تو آپ کو یاد ہے پی ایل ایس ایک اکاؤنٹ کھولا گیا تھا. پی ایل ایس کی اگر حقیقت کو بھی دیکھا جائے تو وہ سودی ہے، لیکن علماء نے اس وقت اس کا بھرپور ساتھ اس لیے دیا تھا کہ وہ اس کی طرف پہلا قدم تھا، اور اس کی امپلیمنٹیشن شروع ہو گئی، اور یہ اعلان ہوا کہ ایک سال کے قلیل مدت کے اندر یہ جو ڈاکٹر تنزیل الرحمان رپورٹ ہے اس کے مطابق بینکنگ سسٹم میں تبدیلیاں کی جائیں گی. اور جب اگلا 12 ربیع الاول آئے گا، اس دن پاکستان میں مکمل اللہ کے دین کا نفاذ کر دیا جائے گا. قوم نے مجدہ سنا، خوشخبری سنی، پہلا پی ایل ایس سامنے آیا، پروفٹ اینڈ لاس. اس کے فوراً ہی بعد پاکستان کے اندر ایک بھاری مینڈیٹ ہوا کرتا تھا جن کا نام میاں محمد نواز شریف صاحب تھا، اور اور بھاری مینڈیٹ جو انہیں کہا جاتا ہے یہ مبالغے کے ساتھ نہیں کہا جاتا، خصوصاً لاہوریوں نے اور پاکستانیوں نے دل کھول کر ان کی مدد کی تھی، ان کے زندہ باد کے نعرے لگائے تھے، اس کو دل میں جگہ دی تھی، اس کے لیے آنکھیں بچھائی تھی، اس نے سپریم کورٹ میں جا کر اپیل کر دی شریعت کورٹ کے اس فیصلے کے خلاف کہ ہم سودی نظام کو روکنا چاہتے ہیں. انہوں نے کہا کہ سپریم کورٹ میں اگر ہم نے غیر سودی بینکنگ سسٹم کو اپنا لیا تو پاکستان تو بھوکھا مر جائے گا، اور ہم نے وعدہ کیا ہے قوم سے ہم پاکستان کو ان 5 سالوں کے اندر ٹائیگر آف ایشیا بنانا چاہتے ہیں، اور پاکستان کی سپریم کورٹ مملکت خداداد کی سپریم کورٹ نے میاں محمد نواز شریف کی اس اپیل پر سٹے دے دیا، اور ڈاکٹر تنزیل الرحمان کی رپورٹ کی اشاعت کے اوپر پابندی لگا دی، اور وہ پابندی ابھی تک جاری. یہ ہے وہ عدوان جو اللہ سے باقاعدہ دشمنی کی گئی. ایک تو ہے کہ روٹین کے ساتھ ایک میٹر چل رہا ہے، ایک یہ ہے کہ باقاعدہ کورٹ کے اندر جا کے لڑ کے اللہ کی مخالفت میں بل پاس کروانا، اور جو بل پاس چکا ہے اس کو بند کروا دینا، اور وہ جو رپورٹ تیار کی گئی تھی اس کی اشاعت کے اوپر بھی پابندی لگوا دینا. یہ ہے اللہ کے ساتھ دشمنی کرنا. کیا کوئی ایسا غیرت مند مسلمان ہو سکتا ہے جو اللہ اس کے رسول کے ساتھ جنگ کر کے اپنی خوشحالی کا خواب دیکھے؟ کیا کوئی ایسا مسلمان ہو سکتا ہے جو حقیقی ماں کے ساتھ 70 دفعہ زنا کرنے سے بدتر فیل کر کے پاکستان کو خوشحال دیکھنا چاہتا ہو؟ معاف کیجئے، اس آد کے اندر اور اس بغاوت کے اندر میں میاں محمد نواز شریف صاحب کو صرف بلیم نہیں کرتا، وہ جتنے لوگوں نے ان کو زندہ باد کے نعرے لگا کر انہیں مضبوط کرنے کی کوشش کی ہے وہ اللہ کے ہم برابر کے مجرم. غیر عادل دشمنیوں کے ساتھ نہیں، یہ تو وہ مجبوری ہو تو پھر تو کوئی کر لے سو کر لے، اس کو تو معافی ہو سکتی ہے، ہر ایک کو معافی نہیں ہو. لیکن یہاں پہ تو لوگوں نے اسلامی سزاؤں کو وحشیانہ کہا اور ہم نے ان کے زندہ باد کے نعرے لگائے. ہم نے یہاں پہ زنا کو جائز کرنے کے لیے قانون بنائے اور اسے حقوق نسواں کا نام دے دی. اور آپ جو معزز لوگ بیٹھے ہیں آپ کو بھی میں پوچھوں، کیا اس بل کے خلاف جو جلوس نکلا تھا آپ نے اظہار کیا آپ نے کہ یہ بل ہمیں منظور نہیں؟ تو یہاں پر بھی شاید ایک دو ہی بندے نکل سکے. یہ عداوت کا رستہ ہے. دیکھو قرآن سے پوچھا کرو. میں نے یہ باتیں آج کھول کر بتائی ہیں، کچھ چھپا کر کرتے ہیں، کہتے ہیں کہ لوگ برا نہ منا جائیں. اللہ نے اگلا جملہ ہی اس طرح کہہ دیا ہے، پہلے اس کہنے سے پہلے ہی یہ کہا کہ فلا اسم علی، جس نے دشمنی کی نہیں کی بلکہ بغاوت کا رستہ اختیار نہیں کیا اس کے اوپر کوئی گناہ نہیں ہے. کیوں؟ ان اللہ غفور رحیم، اللہ مغفرت فرمانے والے اور رحم فرمانے والے. ہے یہ جرم جس کو اللہ جرم قرار دے دے دنیا کی سارے علماء اکٹھے ہو جائیں، کیا اس کو جائز قرار دے سکتے ہیں؟ جی، جس کو اللہ جرم قرار دے دے. اللہ نے بھی کہا ہے تو یہ جرم، لیکن ہم غفور ہیں معاف کر دیں. ان الذین یکتمون ما انزل اللہ من کتاب من الکتاب، بے شک وہ لوگ کاتما کتمانے حق اردو میں بھی استعمال کرتے ہیں، اس کا ترجمہ ہم پہلے کر چکے ہیں. کاتما اس نے چھپایا، یکتم وہ چھپاتا ہے یا چھپائے گا، اور یکتمون وہ سب چھپاتے ہیں یا چھپائیں گے. ما انزل اللہ ما جو، ہم نے پڑھا تھا ماں کے معنی جو بھی ہوتے ہیں، ماں کے معنی کیا بھی ہوتے ہیں. ما زائندک، تمہارے پاس کیا ہے. ما ادراکا، تجھے کیا ادراک ہے. مل قاریہ، وہ کرکڑا ڈالنے والی چیز کیا ہے. اور ماں کا بھی تعجب کے لیے بھی استعمال ہوتا ہے، یہ بھی ہم نے پڑھا تھا. ما اجمالا کا، ما احسانا کا، اے رسول پاک آپ کتنے خوبصورت ہیں، اے رسول پاک آپ کتنے اچھے ہیں، یہ ماں استعمال ہوتا ہے. تو سیاق السباق میں ہم نے دیکھا ہے کہ یہاں اس کے معنی جو، ما انزل اللہ جو نازل کیا ہے اللہ نے، من الکتاب کتاب میں سے. گویا کتاب، الکتاب جو وہ تو اوپر ہے، اس میں سے نازل کیا ہے نیچے. کبھی اس کا نام تورات رکھا گیا، اور کبھی اس کا نام انجیل، اور کبھی اس کا نام زبور رکھا گیا، اور کبھی اس کا نام قرآن مجید رکھا گیا. تدریج کے ساتھ وہ احکام اللہ کے نازل ہوتے رہے. اور الکتاب جو کہا جاتا ہے اس سے مراد شاہی فرمان ہوتا ہے، اللہ کے شاہی فرمان جو جاری ہوئے ہیں، چاہے وہ تورات کے اندر ہوں، زبور کے اندر ہوں، انجیل کے اندر ہوں، یا کتاب اللہ میں، جو ان کو چھپا لیتے ہیں. وہ یشترونا، مشتری ہوشیار باش، مشتری خرید و فروخت کرنے والے کو کہتے ہیں. اشترا، اس نے خرید و فروخت کی، یہ خرید کے لیے بھی اور فروخت کے لیے بھی دونوں جگہ استعمال ہوتا ہے. سیاق و سباق میں ہم دیکھتے ہیں کہ اس کے معنی کیا ہے. ویسے بے کا لفظ جب آتا ہے تو یہ بیچنے کے لیے آئے گا، لیکن اشترا کا لفظ جب آتا ہے تو وہ سیاق و سباق میں دیکھتے ہیں. لونوں تو جمع کی لمبی ہی، اس کے بدلے میں با، ہم نے پڑھا تھا با کے ایک معنی کے ساتھ بسم اللہ میں، با کے معنی ایک میں بھی پڑھا تھا بالقولی اپنی گفتگو میں، با کے ایک معنی ہم نے سبب بھی پڑھا تھا بجہالت، جہالت کے سبب. با کے معنی ایک پر بھی پڑھا تھا آمنت باللہ، میں ایمان لایا اللہ پر، یاد آیا جی. اور با کے ایک معنی کے متعلق بھی پڑھا تھا، اور با کے ایک معنی کے بدلے بھی پڑا تھا، یا اس کے معنی بدلے ہی ہے. اس کے بدلے میں سمنن، سمن کہتے ہیں قیمت کو، ہم نام بھی رکھتے ہیں سمینا، سمین، یہ قیمتی کو کہتے ہیں، سمن قیمتی، قلیلہ تھوڑے، تھوڑے پیسوں کے عوض وہ اس کو بیچ دیتے. ہماری باتوں کو، ہمارے احکام کو چھپا لیتے ہیں، اس چھپانے میں تھوڑا سا معاوضہ لے لیتے ہیں. اولائکا ما یاکلون فی بطونہم، اولائکا وہ سب لوگ، دوست کے من میں آیا، ما جو یاکلون، اکل یاکلون، عقل کرنا، کھانا، تو اردو میں بھی کہتے ہیں عقل حلال عقل حرام، یہ مضارع کی علامہ، یاکلو وہ کھاتا ہے یا کھائے گا، اور یاکلون فی بطونہم جو وہ کھاتے ہیں، فی بطونہم اپنے بطنوں میں، اپنے پیٹوں میں، بطن کی جمع ہے بطون، اور بطن کا لفظ اردو میں بھی استعمال ہوتا ہے، اپنے پیٹوں میں. الا نارا، وہ جو کھاتے ہیں وہ کچھ نہیں ہے سوائے اس کے، النار وہ تو آگ، وہ اپنے پیٹوں میں آگ اتار رہے. ولا یکلمہم اللہ، ولا اور نہیں، یکلم کلام کرنا اردو میں بھی کہتے ہیں، یکلم وہ کلام کرتا ہے یا کرے گا. یہ سب سے بڑا اعزاز ہے کہ قیامت کے روز اللہ کلام فرمائیں گے خود بندوں سے، پوچھیں گے میرے بندوں کیا جنت اور اس کی ساری نعمتیں جو میں نے وعدے کیے تو پورے ہو گئے، یہ پوچھیں گے، باتیں کریں گے اللہ. اللہ ان لوگوں سے کوئی بات نہیں کرے گا، जिन्होंने हराम खाया या हलाल चीज को हराम करके खाया, उनके पेटों में तो आग है। अल्लाह उनसे गुफ्तगू नहीं करेंगे यौमल कयामा रोजे क्यामत, वला युज़क्कीहिम, फिर वो पाक भी नहीं होंगे। एक तरफ हराम खाते जाओ और दूसरी तरफ सजदे लंबे करते जाओ, एक तरफ स्मगलिंग करते जाओ और कानून को तोड़ते जाओ और दूसरी तरफ हज पे हज करते जाओ, पाक हो जाओगे? वला युज़क्कीहिम, जितने मर्जी हज कर लो तुम्हें अल्लाह पाक करेगा नहीं। वो पाक करने ही की जगह है, पाक इंसान होता है वहां पे जाके, लेकिन जिसके पेट के अंदर हराम है वो सौ इसके के जिसने मजबूरी जिसकी मैंने तारीफ की है, उसके अलावा क्या उसकी दुआ कबूल होगी? उसकी कोई इबादत कबूल हो जाएगी? अल्लाह कहता मैं उसे पाक ही नहीं करूंगा, वो तो पलीद है, वो तो मेरे घर में आ गया पलीद इंसान। जिसके घर में कुत्ता दाखिल हो जाए पलीद, उसे अच्छा लगता है कि बुरा? तो ऐसा पलीद इंसान जब अल्लाह के घर में जाता है अल्लाह को अच्छा लगता है कि बुरा? अल्लाह उसे पाक नहीं करते। वो दुआएं करे कि अल्लाह मुझे नहीं कर दे तो नहीं करेंगे। अब दुआएं करे कि अल्लाह मेरे लिए हलाल रिज़्क के दरवाजे खोल दे, नहीं करेंगे। पहले खुद चलना पड़ेगा, हालात नजर नहीं भी आते तो शेख सादी की तरह पहले गर्म जमीन के ऊपर चलना ही पड़ेगा, फिर अल्लाह करम फरमाएंगे वो जमीन भी तुम्हारे लिए गर्म भी जो है तुम्हारे लिए सहूलत का बायस बन जाएगी, फिर अल्लाह रास्ते खोलता है। वालहुम अजाबुन अलीम, वालहुम और उनके लिए है अजाबुन अलीमुन, अजाब है अलम उर्दू में कहते हैं अलीमुन, दर्दनाक अजाब है, और फैलून का वजन है, जो ये करेगा तो फिर वो 50 मौलवी साहब फतवा दे दें कि एक दिन कलमा चूंकि तुमने पढ़ा था लिहाजा एक दिन तुम बाहर निकल आओगे, तो निकल आएगा फिर बाहर। अल्लाह ने अलीम का लफ्ज इस्तेमाल कर दिया, फैलून का वजन है जिसके अंदर अजल से अबद अबद के मानी पाए जाते हैं, वो हमेशा हमेशा जन्म में रहेगा, खालिदीन फीहा अबदा, वो हमेशा हमेशा जन्म में रहेंगे, अब नहीं निकाले जाएंगे। उलाइकल्लज़ीन इश्तरो, उलाइका वो सब लोग, अल्लज़ीन का भी मतलब वो सब लोग, वो सब साथ साथ आ गया। हमने पढ़ा था दो इसम साथ साथ आ रहे हैं, हम मानी हो चाहे हम शक्ल हो या हम शक्ल ना हो, ये एम्फेसाइज करने और जोर देने के लिए होता है, हम उर्दू में ही का तर्जमा करते हैं। यही वो लोग हैं इश्तरो, जिन्होंने खरीद लिया दलाला, जलालत उर्दू का कलमा थी जलालत, ये गोल तय के साथ लिखा है, हम खुली तय के साथ लिखते हैं, जिन्होंने गुमराही खरीद ली है बिलहुदा, असल हदायत के बदले में, यहां बाग के बदले में। वल अजाब, और अजाब खरीद लिया है बिन मगफिरा, मगफरत के बदले में। अगर मासूमाना ये गलती होती, मजबूराना ये गलती होती, मुतियाना ये गलती होती तो हम माफ कर देते। याद रहे कि गलती गलती है, वो मासूमाना भी की जाए मजबूराना भी की जाए गलती गलती ही है। मैं एक मिसाल देता हूं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो लोग जिनकी शिफात होगी वो कौन है, उसकी तारीफ करते हुए फरमाया कि एक शख्स एराफ में होगा। एराफ जानते हैं ना, एक ऐसी जगह है जो जन्नत और दोजख के दरमियान है, जिनके बारे में अभी ये फैसला नहीं हुआ कि इनके अमाल की वजह से इन्हें जन्नत भेजना है या इनके अमाल की वजह से इन्हें जहन्नम भेजना है, वो उस एराफ के अंदर होंगे। उन एराफ में रहने वालों में से एक शख्स ऐसा होगा जिसने अल्लाह के दीन के गलबे के लिए, मैं जुमला फिर से कहने लगा उसे जरा गौर से सुनिए, अभी मैंने बताया कि सबसे बड़ा काम ही अल्लाह के दीन को गालिब करना है, अल्लाह के दीन के गलबे के लिए گھر سے نکل کر آیا اس حالت میں کہ اس کی امی اور ابو موجود تھے, ان کو روتا ہوا چھوڑا, انہوں نے اجازت نہیں دی اور وہ وہاں سے نکلا تاکہ دین غالب ہو جائے. اس کے لیے لڑتے 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 حتیٰ کہ وہ شہید ہو گیا. اس کا پاکیزہ جذبہ اللہ کے دین کو غلبہ کے لیے اپنے خون کا آخری قطرہ بہا دینے کا جذبہ, اس کا صادق اور اخلاص اس کے اندر کا اللہ چونکہ جانتے تھے, اس کے اوپر دوزخ کی آگ شہید کے اوپر حرام ہو چکی. اس لیے یہ دوزخ میں تو نہیں جا سکتا, لیکن ماں اور باپ کی نافرمانی کرنے پہ, انہیں روتا ہوا چھوڑ پہ آ جانے پر بیٹی کے لیے اس پر دو جنت حرام ہو چکی تھی. یہ محمد رسول اللہ نے بتایا. یہ انہوں نے جو غلطی کی جس کی وجہ سے ان کے اوپر جنت حرام ہو گئی, یہ متیانہ تھی. ہے وہ غلطی ہی, غلطی کو ٹھیک نہیں کہا جا سکتا, ہے وہ غلطی ہی. اس لیے اللہ نے ابھی عراف میں رکھا ہوا ہے, ان کی شفاعت ہوگی اور یہ لوگ جنت میں چلے جائیں جنہوں نے معصومانہ مجبورانہ متیانہ غلطیاں کی. اللہ اکبر. فما اصبرهم علی النار, فا کا مطلب پس. یہ ماں جو آیا ہے, یہ وہ ماں جو میں نے ابھی بتایا تھا نا, ایک ہوتا ہے ماں کتنا جب توجب کے ساتھ کہنا ہوتا ہے, ماں اجمالا کا, یا اللہ اللہ کے رسول اتنے خوبصورت آپ, اتنا بھی کوئی ہو سکتا ہے, اتنے اچھے آپ, اتنا بھی بھلا کوئی ہو سکتا ہے. اسی طرح یہ کلمہ فما اصبرا, کتنا زیادہ صبر ہے ان کا. النار, نار پر ہیں, انہوں نے نار کے اوپر جہنم کی آگ الف لام لگا ہوا ہے, اس کی بھی پرواہ نہیں کی, اس پہ صبر کر بیٹھے. انہیں پتا کہ جہنم کی آگ ڈالی جائے گی, انہیں پتا ہے کہ دو جب قیامت کے روز جائیں گے تو بھوک لگے گی تو خاردار جھاڑیاں کھانے کو ملیں گی, ان کا اندر چرتا جائے گا. انہیں پتا ہے کھولتا ہوا پانی ملے گا, انہیں پتا ہے زخموں کی دھوبن ملے گی, خون اور پیپ پینے کو ملے گا, آگ ملے گی. پتا ہے ان کو, کیسا صبر کر لیا انہوں نے. اللہ بھی حیران ہو کے پوچھ, یہی وہ لوگ ہیں جنہوں نے ہدایت کے بدلے ضلالت خریدی اور مغفرت کے بدلے عذاب مول لے لیا. کیسا عجیب ہے ان کا حوصلہ کہ جہنم کا عذاب برداشت کرنے کے لیے تیار. کیسے عجیب لوگ ہیں. میں اپنی بات کو یہیں پہ ختم کرتا ہوں, اور آپ نے سوچنا ہے کہ ہمارا نام ان لوگوں کے اندر تو نہیں. جانتے بوجھتے ہوئے اللہ کی حرام کردہ حدود کو توڑ تو نہیں رہے. اپنے بارے میں سوچیے, اور یوں سے انشاءاللہ اگلی دفعہ ہم پڑھیں گے. وقت ہمارا ہو گیا ہے, کیونکہ یہاں سے پھر اگر میں نے شروع کیا تو نئی چیزیں نکلنی ہیں, تو اس کے اوپر پھر وقت لگ جائے گا. تو یہ آیات ایسی ہیں کہ اسے ہمیں تھوڑا تھوڑا کر کے پڑھنا. اللہ میرا اور آپ کا حامی و ناصر ہو, اللہ میرا اور آپ کا حامی و ناصر ہو. من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ذالک بأن اللہ نزل الکتاب بالحق ذالک, وہ اس لیے ہے, بأن کہ بے شک اللہ اللہ نے, نزلا یہ وہ کلمات ہیں جو بار بار آ رہے ہیں, نزلا نازل کرنا ہماری ہی زبان کا کلمہ ہے, نازل کیا ہے الکتاب اصل کتاب کو, بالحق حق کے ساتھ. وَإِنَّ الَّذِينَ اخْتَلَفُوا, وَإِنَّ الَّذِينَ جو سب اشخاص, اخْتَلَفُوا انہوں نے اختلاف کر لیا، اردو ہی کے کلمات ہیں، فی الکتاب اصل کتاب میں، لفی شقاق بعید لام کے لیے، اور لام یقیناً کے معنوں میں بھی آتا ہے، یہاں یہ لام لام لازم ہے یقیناً، فی میں، شقاق، شقاق کہتے ہیں دشمنی کو، شقاق کہتے ہیں جھگڑوں میں، بعید بہت دور ہیں، وہ جھگڑوں میں بہت دور ہی چلے گئے، یہ آپ نے پچھلی دفعہ پڑھا، حق یہ ہے کہ جو لوگ ان احکام کو چھپاتے ہیں جو اللہ نے اپنی کتاب میں نازل کیے ہیں اور تھوڑے سے دنیاوی فائدوں پر انہیں بھینٹ چڑھاتے ہیں، وہ دراصل اپنے پیٹ آگ سے بھر رہے ہیں، قیامت کے روز اللہ ہرگز ان سے بات نہ کرے گا، نہ انہیں پاکیزہ ٹھہرائے گا، اور ان کے لیے دردناک سزا ہے، یہ وہ لوگ ہیں جنہوں نے ہدایت کے بدلے ضلالت خریدی، مغفرت کے بدلے عذاب مول لے لیا، کیسا عجیب ہے ان کا حوصلہ کہ جہنم کا عذاب برداشت کرنے کے لیے تیار ہے، یہ جو ان کی صورت ہے اس کے اوپر تبصرہ کرتے ہوئے یہ کہا جا رہا ہے، یہ سب کچھ اس وجہ سے ہوا کہ اللہ نے تو ٹھیک ٹھیک حق کے مطابق کتاب نازل کی تھی، مگر جن لوگوں نے کتاب میں اختلافات نکالے ہیں وہ جھگڑوں میں حق سے بہت دور نکل گئے، سورہ احزاب میں تو اللہ نے پردے کے احکام جاری کر دیے، سورہ نور میں تو اللہ نے پردے کے احکام جاری کر دیے، وہ احکام بڑے واضح واضح، لیکن جن لوگوں نے اللہ ہی کی کتاب میں اختلاف کرنے کا فیصلہ کر لیا، میں عام آدمی کی تو بات ہی نہیں کرتا، وہ بڑے بڑے علماء جس طرح یہود اور نصارہ کے بڑے بڑے علماء نے حق بات جاننے کے باوجود کہ اللہ نے کتاب کے اندر محمد رسول اللہ صلی اللہ علیہ وسلم کی صفات جو ان کی کتابوں میں بیان کی تھی وہ پہچانتے تھے، لیکن انکار کر گئے، اختلاف کرتے ہوئے دور نکل گئے، حتیٰ کہ دارۂ اسلام سے ہی نکل گئے، بعین ہی ہمارے ہاں بھی وہ باتیں جو اللہ کے ہاں بڑی واضح تھی اور کتاب اللہ نے حق کے ساتھ بیان کر دی تھی، ہم میں اختلاف کرتے ہوئے اس قدر دور چلے گئے، دشمنیوں میں اس قدر بڑھ گئے کہ وہ امت محمد صلی اللہ علیہ وسلم کی شکو شباہت ہی بدل کے رکھ دی، اب بڑے بڑے علماء کو آپ دیکھتے ہیں ٹی وی پہ آتے ہیں اور ثابت کرنے کی کوشش یہ کرتے رہتے ہیں کسی طرح ہم یہ ثابت کر سکیں کہ پردے کے احکام جو ہیں یہ وقتی طور پر تو تھے، جن علاقوں میں لوگ برے ہوں وہاں پہ تو بے شک پردہ کر لو، ویسے پردے کا کوئی حکم نہیں، یا بہت سارے لوگ اس طرح کے آپ کو ملیں گے وہ کہتے ہیں کہ اچھا مجبوری ہے، بالکل واضح احکام ہے، پردہ کرنا ہی ہے، تو پھر اتنا کر لیں کہ صرف چہرے کا رہ جائے، پردہ رہ جائے، اور کہیں سے کوئی داڑھی والا آدمی، کہیں سے کوئی اظہر شریف سے نکلا ہوا آدمی یہ جملہ کہہ دے کہ اسلام میں پردہ نہیں ہے، تو کہتے ہیں ایک طرف اللہ نے بات کہی ہوتی ہے، دوسری طرف اس داڑھی والے نے بات کہی ہوتی ہے، اظہر شریف سے نکلے ہوئے نے بات کہی ہوتی ہے، تو کہیں دیکھا تمہیں نہیں پتا، اصل علم تو اس کے پاس تھا، اللہ نہ اس کے پاس ہے، نہ اس کے پاس ہے، نہ تیرے پاس ہے، نہ میرے پاس، الکتاب کے پاس الحق ہے، اس کتاب سے پوچھنا چاہیے کہ کسی اور سے پوچھنا چاہیے، یہ حضور نور ہے کہ بشر ہے، کس سے پوچھنا ہے، تو لوگوں نے اپنے آپ کو دیوبندی اور بریلوی بنا کے دشمنیوں میں اس قدر سے آگے چلے گئے کہ امت محمد صلی اللہ علیہ وسلم جس کا چہرے کا نام مسلم تھا،
انہوں نے اس کے چہرے کو بدل کے دیوبندی بریلوی اور اہل حدیث کر دیا، اس کا چہرہ ہی نیا بنا دیا ہے، اس کے اوپر ماسک ہی نہیں چڑھا دیے. لفی شکا کے بعید، میرا اللہ کہتا ہے کہ یہ شکاک کے اندر دشمنی میں بہت آگے نکل گئے، چکری نہیں کر دی. رسول اللہ پہ درود پڑھنا اس کا حکم ہے، اللہ پڑھتے ہیں، اس کے فرشتے پڑھتے ہیں، مومنوں کو حکم دیا ہے کہ تم بھی پڑھو. تو کسی مولوی صاحب کو دیوبند میں بیٹھ کر یا کہیں بیٹھ کر اہل حدیث کے مکتب میں بیٹھ کر اس بات کی اجازت ہے کہ کسی کو منع کرے کہ تم درود شریف نہ پڑھا کرو؟ اور وہ نہیں کرتے، یہ بھی بات. لیکن میں جو اگلا سوال اٹھانے لگا ہوں، یہ مجھے بھی پتا ہے وہ درود شریف کو نہیں منع کرتے. اللہ نے درود شریف کو صبح یا شام پڑھنے سے منع کیا ہے؟ جی کھڑے ہو کر یا بیٹھ کر پڑھنے سے منع کیا ہے؟ جب اللہ نے کوئی قید نہیں لگائی تو تم کون ہو تو کہنے والے کہ اذان سے پہلے نہیں پڑھا جا سکتا، اذان کے بعد نہیں پڑھا جا سکتا؟ شکل ہی بدل دی ہے. کہاں دین بالکل سیدھا سادہ امت محمد، وہ نور ہیں تب بھی میرے رسول ہیں، وہ بشر ہیں تب بھی میرے رسول ہیں. قرآن نے کہا ہے انما انا بشر مثلکم، قرآن حکیم کی زبان جو محمد رسول اللہ کے لیے آئی وہ یہ کہ بے شک بے شک میں تمہاری طرح کا ایک بشر ہوں. تو لوگوں نے صرف شکاک کی وجہ سے، بندر کی دشمنیوں کی وجہ سے، یہ دشمنیاں ذاتی منفعتوں کی بنیاد پر ہوتی ہیں. مولوی صاحب اگر پیٹ سے نہ سوچتے، دماغ ہی سے سوچتے، اپنے دل ہی سے پوچھتے تو قرآن حکیم کے الفاظ تو بڑے واضح تھے، منہ شگافیاں کر کر کے ادھر ادھر بات لے کر نہ جاتے. اور اللہ نے امت بنایا تو اس کی حالت بگاڑ دی شکاک کے ساتھ، دشمنیوں کے ساتھ، کہ اب بریلوی جو بندی کو مسلمان ماننے کو تیار نہیں، جو بندی مسلمان بریلوی کو ماننے کو تیار نہیں. اور اللہ اس کے اندر اگر دیکھا جائے تو بریلوی عوام بھی دیوبندی عوام بھی خالصتاً اللہ کے لیے دوسرے سے محبت کرنے والے. پہلے بھی علماء کا چلایا ہوا چکر تھا، آج بھی علماء ہی کا چلایا ہوا چکر ہے. اس زمانے میں یہود و نصارہ کرتے تھے، آج مسلمان کلمہ گو. وہ بھی اہل کتاب تھے، کتاب ان کو دی ہوئی تھی، آج بھی اہل کتاب ہیں، کتاب ان کو بھی ملی ہوئی. لفی شکاک بعید، پھر اللہ نے پہلے کیا بتا دیا تھا. آج کسی سے پوچھو تم کون ہو تو کہتے ہیں الحمدللہ ہم اہل سنت ہیں. وہ اہل سنت تو ہو، تم مسلمان ہو کہ نہیں؟ میں نہیں. اور اگر کوئی بندہ خود کہہ رہے کہ میں مسلمان ہوں تو اسے کہتے ہیں کہ اچھا صحیح صحیح بتا کہ مسلمان تو ہے ہی، لیکن یہ بتا اصل میں تو کیا ہے. تو ہمارا چہرہ جو تھا وہ تو مسلم کا تھا، ہماری پہچان تو مسلم تھی. شکاک بعید نے اتنا دور کر دیا کہ مسلم کہنے سے چہرہ واضح ہی نہیں ہوتا. لفی شکاک بعید، اور انہوں نے آپس کی دشمنیوں میں، کہتے ہیں جنگ میں ایک مولوی صاحب نے مسجد ذرا فاصلے پہ ہٹ کے بنائی، تو انہوں نے کہا کہ پہلے سات مساجد تھیں، چھوٹی سی جگہ.